الكريم.
الصلاة والسلام على أفضل المسلمين، الصلاة والسلام على أفضل النبيين، الصلاة والسلام على خاتم النبيين. فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. اللهم صل على سيدنا مولانا محمد في الأولين والآخرين وفي الملائكة على يوم الدين. اللهم أنزل كل ما قد المقرب عندك يوم القيامة. پیاری بہنوں، اللہ تعالیٰ کا لاکھ لاکھ شکر ہے کہ اس نے تھوڑا سا وقت فارغ کیا ہے کہ یہاں بیٹھ کر دین کی کچھ باتیں سیکھ سکیں اور سکھا سکیں. اللہ تعالیٰ سے دعا گو ہوں کہ جو کچھ ہم یہاں پر سیکھیں اور سکھائیں، اللہ تعالیٰ ان تمام باتوں پر عمل کرنے کی توفیق عطا فرمائے. آج میں جو کچھ آپ کو بتاؤں گی اس کا عنوان ہے شان مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم. جب کوئی یہ دعا کرتے ہیں کہ یا اللہ مجھے جنت الفردوس عطا فرمانا، تو ہماری نظر میں وہ بہترین دعا کرنے والا ہوتا ہے. لیکن کچھ لوگ یہ دعا کرتے ہیں کہ یا اللہ تو ہمیں نبی کریم صلی اللہ علیہ وسلم کے دامن سے وابستہ کر دے، اے اللہ تو ہمیں حضور پاک صلی اللہ علیہ وسلم سے حضور پاک صلی اللہ علیہ وسلم ہی کو لینے کی توفیق عطا فرما دے. تمام جنتوں کے مالک تو حضور پاک صلی اللہ علیہ وسلم خود ہیں. حضور پاک صلی اللہ علیہ وسلم کو پا لیا تو سب کچھ ہی مل گیا. جن ہستیوں میں عشق مصطفیٰ صلی اللہ علیہ وسلم ہے، انہوں نے ہمیشہ نبی کریم صلی اللہ علیہ وسلم سے نبی کریم صلی اللہ علیہ وسلم کو مانگا ہے. عشق رسول صلی اللہ علیہ وسلم اور آپ سے محبت کرنے والا ہمیشہ یہی دعا کرتا ہے کہ یا اللہ مجھے نبی کریم صلی اللہ علیہ وسلم ہی کو عطا فرما دے. حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے کچھ نہ مانگا، مانگا تو کیا مانگا، یا اللہ مجھے نبی کریم صلی اللہ علیہ وسلم کا چہرہ اقدس ہو اور میری آنکھیں ہوں، مجھے اور کچھ نہیں چاہیے. جب حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا دامن پکڑ لیا تو سارے خزانے ہاتھ میں آ گئے، اگر آپ کا دامن چھوٹ گیا تو سب کچھ غرق ہو گیا. اس سلسلے میں سالمہ بن حاتم صحابی رسول صلی اللہ علیہ وآلہ وسلم تھے، ہر وقت مسجد میں رہتے تھے. ہر وقت مسجد میں رہنے کی وجہ سے ان کو مسجد کی کبوتری کہنے لگ گیا تھا، مشہور ہو گیا تھا ان کے لیے نام مسجد کی کبوتری. ابو امامہ باہلی سے مروی ہے کہ ایک بار سالبہ بن حاتم نے کہا، عرض کی، یا رسول اللہ آپ اللہ سے دعا کریں اللہ مجھے مال دے دے. آپ صلی اللہ علیہ وسلم نے فرمایا، اے سالبہ، تھوڑا سا مال جس کا تو شکر ادا کر سکے اس بہت سے مال سے بہتر ہے جس کا تو شکر ادا نہ کر سکے. اس نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، بس آپ دعا فرما دیں. آپ نے فرمایا، اے سالبہ، تو میری پیروی نہیں کرتا کہ تو بھی مثل پیغمبر خدا ہو جائے؟ اگر میں چاہوں تو یہ پہاڑ سونے چاندی کے ہو کر میرے ساتھ چلنے لگیں، تو ایسا ہو سکتا ہے؟ اس نے جواب دیا، قسم اس ذات کی جس نے آپ کو نبی بنا کر بھیجا ہے، اگر آپ صلی اللہ علیہ وسلم کی دعا سے اللہ مجھے مال دے گا تو میں سب حق والوں کا حق ادا کروں گا، اور یہ کروں گا اور یہ کروں گا اور یہ کروں گا. آپ صلی اللہ علیہ وسلم نے دعا فرما دی، الہی سالبہ کو مال عطا فرما دے. سالبہ کو بکریاں پالنے کا بے حد شوق تھا، اس نے کچھ بکریاں پال رکھی تھیں. پھر وہ بکریاں دیمک کی طرح بڑھنے لگیں، مدینے سے باہر جنگل میں چلا گیا، نمازوں میں سے صرف ظہر اور عصر کی نماز میں حاضر ہوتا تھا، باقی نمازوں کو ترک کر دیا، مجبوری ہو گئی. بکریاں جو بہت تھیں مدینے کے اندر رکھ نہیں سکتا تھا، مدینے سے باہر نکل گیا. پھر بکریوں کی تعداد اور بڑھی، جنگل میں بھی گزارا مشکل ہو گیا، ذرا اور آگے پہاڑوں کی طرف چلا گیا. جماعت کی نمازیں ختم ہو گئیں، صرف جمعے کے جمعے مسجد نبی میں حاضر ہوتا، بکریوں کی تعداد اور بڑھ گئی، یہاں تک کہ جمعہ بھی چھٹ گیا. جمعے کے روز اسراء کے مسافروں سے ملتا اور مدینے کی خبریں معلوم کر لیتا. उधर नबी करीम सल्लम ने एक रोज़ लोगों से सालबा के बारे में दरियाफ्त किया। उन्होंने बकरियों की कसरत, मदीने का छोड़ना, जमात का तर्क करना, फिर जुम्मे का छोड़ना सब बता दिया। आप सल्लल्लाहु अलैहि वसल्लम ने यह सब कुछ सुना और तीन बार फरमाया, हलाक हुआ सालबा। उन्हीं दिनों यह आयत नाजिल हुई, सूरह तौबा आयत नंबर 103, ए नबी इनके माल से ज़कात वसूल करो और इन्हें पाक करो और इन्हें दुआ दो, आपकी दुआ इनके लिए आसूदगी है। और अल्लाह ताला ने ज़कात फ़र्ज फरमा दी। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक आदमी कौम जहीना और एक आदमी बनी सलीम से सदकात लेने के लिए मुकर्रर फरमाया और एक बसी का सदका और ज़कात वसूल करने के लिए लिख दिया, यानी एक खत लिख दिया कि इसके ज़रिए से ज़कात वसूल करें, यानी ये दिखाएं और ज़कात ले लें कि ये मैंने हुक्म, अल्लाह ने हुक्म दिया ज़कात का, इसलिए ज़कात वसूल की जा रही है। और हुक्म दिया कि बाहर जाकर भी मुसलमानों से ज़कात वसूल करें। और सालबा बिन हातिब और फलां शख्स बनी सलीम वाले के पास जाकर भी ज़कात वसूल करना। ये दोनों साहब मदीने से हस्ब इरशाद बाहर निकले और सालबा के पास आए। आप सल्लल्लाहु अलैहि वसल्लम का नवेश्ता दिखाया और ज़कात तलब की। उसने आप सल्लल्लाहु अलैहि वसल्लम का नवेश्ता पढ़ा और कहा, ये तो डंड है, तुम और जगह से ले आओ, फिर मेरे पास आना। आप सल्लल्लाहु अलैहि वसल्लम का नवेश्ता दिखाया और ज़कात तलब की। आप सल्लल्लाहु अलैहि वसल्लम का नवेश्ता पढ़ा और कहा, ये तो डंड है, तुम और जगह से ले आओ, तो फिर मेरे पास आना। वो दोनों मर्द सलीमी के पास जाने के लिए रवाना हुए। उसने इनके आने की खबर सुन ली थी। फौरन अपने माल से उमदा उमदा ऊँट छाँट कर साथ ले आया और इन दोनों के इस्तकबाल को पहुँच गया और कहा, ये है ज़कात। जब इन दोनों ने ऊँटों को देखा तो कहा, हम ये नहीं ले जाएंगे, ये तुझ पर वाजिब नहीं है, ये तो सबसे उमदा माल है, हम हरगिज़ ना लेंगे। उसने कहा, मैं उमदा माल को अपनी खुशी से अल्लाह ताला की राह में दे रहा हूँ, मैं खुद ये देने के लिए आया। उन्होंने कबूल कर लिया कर्ज। इसके बाद जब ये हर जगह से फारिग हो गए तो वापसी पर फिर सालबा बिन हातिब के पास आए। उसने एक मरतबा फिर नवेश्ता तलब किया कि मुझे देखने के लिए, मैं एक दफ़ा फिर पढ़ना चाहता हूँ। नवेश्ता दोबारा पढ़ा और कहा, ये तो डंड है, बल्कि ये तो डंड का भाई है, यानी ख़ामा खां की जबरन वसूली है। जब ये दोनों नबी करीम सल्लम की खिदमत में आए तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इनके बोलने से पहले ही फरमाया, हलाकत है सालबा के लिए, और दूसरे शख्स सलीमी के लिए दुआए खैर की। इसके बाद इन दोनों ने आप सल्लल्लाहु अलैहि वसल्लम से तमाम माजरा बयान फरमाया। उसी वक्त सालबा के बारे में आयत उतरी, सूरह तौबा आयत नंबर 75 और 76, तर्जमा, और बाद इनमें वो हैं कि अहद किया था अल्लाह से कि अगर अल्लाह उनको देगा तो खैरात करेंगे और नेकी करेंगे, लेकिन जब अल्लाह ताला ने अपने फजल से उन्हें दिया तो बुखल किया और फिर गए अपने अहद से। इनके दिलों में रोज़े महशर तक निफाक रख दिया गया है, इसलिए कि उन्होंने अल्लाह ताला से झूठा वादा किया। उस वक्त आप सल्लम की खिदमत में सालबा का एक रिश्तेदार भी बैठा हुआ था। वो भागता हुआ सालबा के पास गया और कहा, तेरी माँ मरे, अल्लाह ने तेरे बारे में ये आयत उतारी है। बस उसी वक्त सालबा आप सल्लम की खिदमत में बहुत सा सामान लेकर आया और कहा, ये ज़कात है, कबूल फरमाएं। आपने इरशाद फरमाया, अल्लाह ताला ने मुझे मना फरमा दिया। उस शख्स ने अपने सर पर मट्टी डालना शुरू कर दी। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जैसा तूने किया वैसा तूने पाया, जो कुछ मैंने तुझे कहा तूने वो ना माना, तूने मेरी पैरवी करने से भी इनकार कर दिया, तूने मेरी अतात ना की, और जब जक़ात का हुक्म आया तो तूने जक़ात अदा करने से इनकार कर दिया। सालबा ने देखा कि ये माल हरगिज अब कबूल ना होगा तो नामुराद होकर वापस चला गया। आप सल्लल्लाहु अलैहि वसल्लम के विसाल के बाद हजरत अबू बकर सदीक के ज़माने में फिर आया। हजरत अबू बकर सदीक ने भी माल की जक़ात वसूल करने से इनकार कर दिया। हजरत उमर के ज़माने में वो फिर आया, हजरत उमर ने भी जक़ात वसूल न की। हजरत उस्मान के दौर खिलाफत में सालबा का इसकी बकरियों के दरमियान ही इंतकाल हो गया, बकरियों के दरमियान मरा हुआ पाया गया। मस्जिद की कबूतरी था, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का सहाबी था, लेकिन शैतान ने उसको कहीं का न छोड़ा। माल की मोहब्बत ने उसको गर्क कर दिया। अगर इसने नबी करीम सल्लम का दामन ना छोड़ा होता और आपके कहने के ऊपर अमल किया होता तो आज नामालूम इसकी अजमत का क्या मकाम होता। अगर हम दुनिया की कोई चीज़ कोई ओहदा मांगते हैं तो उसकी ज़िम्मेदारी हमारी होती है, और अगर हम रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम हम या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुझे आपका चेहरा चाहिए, बस आपका चेहरा और मेरी आँखें, तो वो बादशाहत मिलती है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम खुद संभालते हैं। इसलिए मैं हर वक्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दामन पकड़ने की भीख ही मांगनी चाहिए। जंगे बदर में जब आप सलसम ने देखा कि दोनों तरफ की फौजों ने जंग के लिए तैयारी पकड़ ली है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने रेत की एक मुट्ठी उठाई और कुफार के लश्कर की तरफ फेंक दी। हर काफिर की आंख में वो रेत गई। अब एक मुट्ठी रेत और हजारों आदमियों की आंखों में चली गई, और वो आदमी भी जो चंद हाथों के फासले पर नहीं है बल्कि फरलांग के फासले पर है। कुरान पाक सूरह अनफाल आयत नंबर 17 में अल्लाह ताला फरमाता है, वमा रमीता इज रमीता बल्कि अल्लाह रमा, ऐ मेरे महबूब वो खाक जो तूने फेंकी थी वो तुमने नहीं फेंकी थी, वो हमने फेंकी थी। तो अल्लाह ताला फरमाता है कि वो तो मैंने फेंकी थी। हर काफिर की आँख में रेत पहुँच गई जिसने काफिर को दिख करके रख दिया। वैसे भी अगर गौर करें 1000 के मुकाबले में 313 लोग, कुल 6 तलवारें, कुल 8 जने, तो फतह की असल चीज़ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मुट्ठी है। अल्लाह ताला ने कुरान पाक में नबी की मुट्ठी की अजमत और तसर्रुफ को बयान फरमाया है। इस जंग में 70 कुफार मारे गए और 70 पकड़े गए। जो मर गए उनको कुएं में डाला जा रहा था। आप सलसम ने इन मुर्दों से कहा जिनको कुएं में डाला जा रहा था, अब जान लिया कि मैं सच्चा नबी हूँ। सहाबा कराम ने अर्ज़ किया, रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या ये सुनते हैं? फरमाया, ये तुमसे भी ज़्यादा सुनते हैं। सही बुखारी किताबुल जनायत बाब अदाब फिल कबर रकम हदीस 1370। अब हम अगर रोज़े रसूल पर सलातो सलाम या रसूलल्लाह कहते हैं तो लोग कहते हैं तो सुनते ही नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम तो काफरों का कह रहे हैं कि तुमसे ज़्यादा सुनते हैं। उधर कुछ लोगों का फतवा है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम नहीं सुनते। कुरान पाक कह रहा है कि शहीद जिंदा है उसको मुर्दा मत कहो। शहीद कुफार से करोड़ गुना ज़्यादा सुनता है, और जिसकी नस्बत की वजह से वो शहीद हुआ क्या वो नबी सल्लल्लाहु अलैहि वसल्लम नहीं सुन सकते? जंगे बदर में 70 कैदी हुए। आप सल्लल्लाहु अलैहि वसल्लम ने ऐलान किया कि कैदी फिदिया देकर आज़ाद हो सकते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम के हकीकी चचा हज़रत अब्बास भी उन कैदियों में शामिल थे। उस वक़्त तक उन्होंने इस्लाम कबूल नहीं किया। उनसे भी जुर्माना अदा करने के लिए कहा गया कि फिदिया दें ताकि आपको आज़ाद कर दें। उन्होंने कहा, ला तो उज़ा की कसम यानी बुतों की कसम खाई, मेरे पास कुछ नहीं है। नबी करीम सल की सूरत हाल बताई गई। आप सल सम को मालूम हुआ तो उन्होंने उन्हें बुलाया अपने चचा को और पूछा कि फिदिया क्यों नहीं दे रहे। उन्होंने फिर कसम खाई कि मेरे पास तो कुछ भी नहीं है। आप सल सम फरमाया, सोच लें। उन्होंने फिर कसम का खा कर कहा कि मैं तो कंगाल हूँ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब आप घर से चले थे तो आपने बीवी को इतना सोना नहीं दिया था और फिर उसे फलां कमरे के फलां कोने में दफन किया गया था। मदारज नबूवत जिल्द 2 सफ़ा 79 और दरकानी जिल्द 1 और सफ़ा भी आगे। अब देखिए कि बंद कमरा है, वो बंद घर है जहाँ पर अब्बास अपनी बीवी को सोना दे रहे हैं, खाविंद और बीवी के सिवा वहाँ कोई है भी नहीं, लेकिन ये बातें नबी करीम सुन बता रहे हैं कि फ़लाँ तारीख को तुमने ये सोना दिया था। अब्बास ने फौरन कहा, आप यकीनन सच्चे नबी हैं। नबी होता ही वो है जिसको हर बात का इलम हो, और वो फौरन आप सल्लल्लाहु अलैहि वसल्लम पर ईमान ले आए और कलमा पढ़ा और मुसलमान हो गए। हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने सोने की मकदार और दफन करने की जगह तक बता दी थी। जब खैबर फतह हुआ, ये बड़ी मुश्किल से फतह हुआ था खैबर, यहूदियों की तरफ से नबी करीम उनकी खिदमत में खाना भेजा गया, बकरी का गोश्त भेजा गया या ऐसा या गोश्त का हदिया भेजा गया, ऐसा गोश्त जिसमें जहर मिला दिया गया था। इस पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जितने यहूदी यहाँ मौजूद हैं इन्हें मेरे पास जमा करो। चुनाचे वह सब आ गए। इसके बाद नबी करीम ने फरमाया, देखो मैं तुमसे एक बात पूछूंगा, क्या तुम लोग सही सही जवाब दोगे? सबने कहा, जी हाँ हम ज़रूर आपको सही सही जवाब देंगे। आपने दरियाफ़ फरमाया, तुम्हारे बाप कौन है? नाम हर एक पूछा, कौन है? उन्होंने फला फला फला। आप फरमाया, तुम झूठ बोलते हो, तुम्हारे बाप का नाम ये है, तुम्हारे बाप का नाम ये है, तुम्हारे बाप का नाम। सब ने कहा, आप सल्लम सच फरमाते हैं। फिर आप सल्लम फरमाया, अगर मैं तुमसे एक और बात पूछूं तो तुम सही वाक्य बयान करोगे? सब ने कहा, जी हाँ अबुल कासिम, अगर हम झूठ भी बोलेंगे तो आप हमारे झूठ को इसी तरह पकड़ लेंगे जिस तरह आपने अभी हमारे बाप के बारे में हमारे झूठ को पकड़ लिया। आप सल्लम ने इसके बाद दरियात फरमाया, दोजख में जाने वाले कौन लोग हैं? उन्होंने कहा, कुछ दिनों के लिए तो हम इसमें दाखिल हो जाएंगे, लेकिन फिर आप लोग हमारी जगह दाखिल कर दिए जाएंगे। यहूदी थे ना वो। नबी करीम ने फरमाया, तुम इसमें आबाद रहोगे, हम वहां पर दाखिल नहीं किए जाएंगे। अल्लाह गवाह है, हम तुम्हारी जगह इसमें कभी दाखिल नहीं किए जाएंगे, तुम उसमें आबाद रहोगे। आपने दरियाफ्त किया, अच्छा अगर मैं तुमसे कोई बात और पूछूं तो क्या तुम मुझे सच सच वाक्य बता दोगे? इस मरतबे इन्होंने कहा, हाँ अबुल कासिम, आप खातिन नबीन हैं, दरियाफ्त करें। कहा, क्या तुमने इस बकरी के गोश्त में जहर मिलाया है? उन्होंने कहा, जी हाँ। आपने दरियाफ्त, मैं तुमने ऐसा क्यों किया? उन्होंने कहा, हमारा मकसद ये था कि आप झूठे हैं नबूवत में तो हमें आराम मिल जाएगा, यानी खात्मा हो जाएगा, और अगर आप वाकई नबी हैं तो फिर ये जहर आपको कोई नुकसान ना पहुंचा सकेगा। सही बुखारी हदीस नंबर। तो ये वाकई नबी की सारी बातें देखिए। लोग कहते हैं गैब का इलम नहीं, गैब का इलम वो कहाँ से लेके आए और कहाँ तक पहुंचाया? हर चीज़ उन्होंने पूछी यहूदियों से। अब जंगे बदर में फतह हुई, जंगे बदर जीत गए मुसलमान। आप सलम फतह के साथ लौट रहे थे। इस जंग में कुल 14 या 17 मुसलमान शहीद हुए थे, 70 शहीद हुए थे लोग। एक बूढ़ी औरत आप उनके पास आई इतनी और दरियाफ्त किया, मेरा बेटा कहाँ है? जब रास्ते में से आप लौट रहे थे, अब उसका बेटा शहीद हो चुका था, यानी कुल 14 शहीद हुए थे, उसमें उनका बेटा भी शामिल था। आपने सोचा मस्जिद में आराम से जाकर शोदा के बारे में बताएंगे, रास्ते में बताया तो रास्ते में कुरान मच जाएगा, इसलिए इस औरत के पूछने पर आपने फरमाया, पीछे पूछो। अब पीछे वालों को मालूम हो गया आपने ये जवाब दिया है, सब यही कहते रहे पीछे पूछो। अब सबसे पीछे सदी के अकबर रज़ियल्लाहु ताला अन्हु आ रहे थे, वो पीछे रहा करते थे कि अगर कोई सामान वगैरह रह गया है तो उस पर नजर रखते थे कि कोई चीज़ तो नहीं रह गई काफले की। उस औरत ने आपसे पूछा तो आपने फरमाया वो पीछे आ रहा है। मस्जिद नबी में पहुँच कर आप सबसे नवाफिल अदा किए, जो शहीद हुए उनके लिए दुआ की। दुआ से फारिग हुए तो शहीद लोगों में से एक हाजरे खिदमत हो गया, हालांकि काफला कई दिन में पहुंचा था, ये अभी पहुंच गया। आप परेशान से हो गए। हज़रत जिब्रील आए और फरमाया, ऐ अल्लाह के रसूल, इसमें परेशानी वाली बात नहीं है। हज़रत सद्दीक़ अकबर ने इस आदमी के लिए कहा था कि वो पीछे आ रहा है, तो अल्लाह ताला ने सद्दीक़ अकबर की मुँह से निकली हुई बात की वजह से उसे जिंदा करके भेज दिया है। मैं उसे यहाँ लेकर आया हूँ, अल बताया व नहाया कर। जब उन्होंने कह दिया पीछे आ रहा है तो पीछे आकर रहेगा। जब सदीक अकबर की बात यह है तो नबी की जुबान का क्या हाल होगा। कुछ लोग कहते हैं कि मक्का में नमाज का सवाब 1 लाख नमाज के बराबर, मदीने में 50,000 नमाज के बराबर, तो मक्का में काम ज्यादा रखो। तो ऐसे लोगों से कोई पूछे कि क्या हर चीज सवाब के लिए की जाती है। मदीने में रदाए मोहम्मद है, अताए मोहम्मद सलसम है, शफाए मोहम्मद सलसम है। मदीने का मुकाबला किसी और चीज़ से हो ही नहीं सकता। आप सल्लल्लाहु अलैहि वसल्लम नूर हैं, आलम गैब रखते हैं, हाजिर और नाजिर हैं, तसरुफ रखते हैं, यानी आप सलसम सब कुछ है। हसान बिन साबित, हजरत हसान बिन साबित रज़ियल्लाहु ताला अन्हु ने आपके सामने कुछ अशार पढ़े, नातिया अशार या कसीदे के अशार। मतलब क्या था उसका, उन अशार का, आप सल्लल्लाहु अलैहि वसल्लम बेऐब हैं, हर ऐब से आप पाक हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने अशार सुनकर दाद दी और उनको अपनी चादर चादर मुबारक अता फरमाई। हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम नूर है, कुरान पाक नूर है, अल्लाह ताला नूर है, हजरत जिब्रील अलैहि सलाम नूर है, सिराज मुनीर एक ऐसा नूर जो दूसरों को भी नूर अता फरमाए। चांद खुद रोशन नहीं है, सूरज की रोशनी इस पर पड़ती है तो हमें चांद रोशन नजर आता है, लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ऐसा नूर है कि खुद भी रोशन और दूसरों को भी मुनव्वर कर देते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत उस्मान को ज़ुन्नूरैन कहा है, फरमाया दो नूर वाले। ऐसा क्यों फरमाया? इसलिए कि हज़रत उस्मान रज़ियल्लाहु ताला के निकाह में हजूर पाक सलम की दो बेटियाँ यके बाद दीगरे आई, तो हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की बेटी की नस्बत होकर हज़रत उस्मान दो नूर वाले हो गए। अब ऐसा कोई फिरका नहीं है जो हज़रत उस्मान रज़ियल्लाहु ताला को ज़ुन्नूरैन ना मानता हो, क्या आपने उनको ज़ुन्नूरैन का लकब दिया था। अब अगर हजूर पाक सलम को नूर ना माना जाए तो हज़रत उस्मान रज़ियल्लाहु ताला ज़ुन्नूरैन कैसे होंगे? आप सलसम ने खुद उनको ज़ुन्नूरैन फरमाया है। इसके बाद अगर हम गौर करें तो हज़रत आदम अलैहिस्सलाम को नारे नमरूद में डाला गया, लेकिन आग ने इन पर ज़रा भी असर न किया। अल्लाह ने फरमाया, ऐ आग ठंडी हो जा, सूरह अंबिया आयत नंबर 69, क्योंकि इनकी पेशानी में नबी का नूर था। हज़रत आदम अलैहिस्सलाम को बुतों ने सजदा किया, उनकी पेशानी में भी नबी का नूर था। आप सलसम नूर भी हैं, बशर भी हैं। कभी आप पर बशरियत का गलबा होता था और कभी नूरानियत का गलबा। आप सल्लल्लाहु अलैहि वसल्लम का शरह सदर 4 मरतबा हुआ, ना खून निकला ना तकलीफ हुई, इसलिए कि उस वक़्त नूरानियत का गलबा था। हज़रत उमर रज़ियल्लाहु ताला अन्हु को किसने बनाया, वरना वो तो कत्ल करने जा रहे थे। यसरब को मदीना किसने बनाया, वरना पहले तो बीमारियों का घर था, फिर खाक भी खाक शफा बन गई। हज़रत हलीमा की दाची को रफ्तार और तवानाई किसने दी, खुद हज़रत हलीमा को तवानाई किसकी बरकत से मिली, दूध किसकी बरकत से उतरा, जानवर किसकी बरकत से तवाना हो गए, सिर्फ हलीमा सादिया ने नबी करीम को गोद में लिया और तमाम बरकत इसी लम्हे में आ गई। आप सलसम जा रहे हैं, हलीमा सादिया की डाची खूब तेज तेज चल रही है, तंदुरुस्त और जवान हो गई है। जिस वादी से गुजरते हैं वो वादी सरसब्ज और शादाब हो जाती है। हलीमा सादिया भी पहले तो हैरान हुई, लेकिन फिर समझ गई कि सारा कमाल इस बच्चे का है। घर पहुंची तो बकरियों के थान दूध से भरे हुए थे, दूध निकाला तो तमाम बर्तन भर गए, आसपास वालों के बर्तन भी लेकर आ गई और सबके सब भर भर कर वापस किए। नबी करीम ने फरमाया, अल्लाह मुझे देता है और मैं तकसीम करता हूँ। बुखारी और मुस्लिम की हदीस है। तो दौलत अल्लाह की, ملکیت نبی کریم صلی اللہ علیہ وسلم کی، عظمت نبی کریم کی، رتبے نبی کریم کے، تو جس کو جو ملے گا نبی کریم صلی اللہ علیہ وسلم سے ملے گا، جو مانگے گا سو پائے گا. اللہ تعالیٰ نے سارے خزانے نبی کریم صلی اللہ علیہ وسلم کو عطا فرما دیے. اور جب اللہ کے ایک مرتبے والا، جب اللہ تعالیٰ ایک مرتبہ کسی کو کوئی چیز دے دیتا ہے تو پھر واپس نہیں لیتا، اس لیے جس کو جو کچھ ملے گا وہ نبی کریم صلی اللہ علیہ وسلم کے واسطے اور وسیلے ہی سے ملے گا. ایک صحابی نے عرض کیا، یا رسول اللہ قیامت کب آئے گی؟ آپ نے فرمایا تو نے قیامت کے لیے کیا تیاری کر رکھی ہے؟ اس نے کہا یا رسول اللہ قیامت کے لیے میرے پاس بہت اعمال تو نہیں ہے، اعمالوں کا ذخیرہ بہت زیادہ نہیں ہے. تو نے کہا پھر تو قیامت کا منتظر کیوں ہے؟ بلکہ یا رسول اللہ میں اللہ کے رسول سے محبت کرتا ہوں. آپ نے فرمایا تو میرے ساتھ جنت میں ایسے ہوگا، یعنی اپنی دو انگلیاں بتائیں، یعنی برابر برابر ساتھ ساتھ. اب دیکھیے اس نے کہا میرے پاس اعمال کا بہت زیادہ ذخیرہ نہیں ہے، لیکن محبت رسول ہے. جب محبت رسول ہے تو آپ نے فرمایا کہ تم، میں اور تم دونوں جنت میں ساتھ ہوں گے. ایک ضعیف بوڑھا یہودی مرنے کے قریب پہنچا تو کہنے لگا میری چرپائی اٹھا کر حضرت پاک کے پاس لے چلو، میری چرپائی اٹھا کر حضرت پاک کے پاس لے چلو. یہی کہتا تھا. جب آپ سم کے پاس اس کی چرپائی لائی گئی تو اس نے عرض کیا یا رسول اللہ مجھے کلمہ پڑھا دیجیے، میں مسلمان ہونا چاہتا ہوں. آپ سب سے اسے کلمہ پڑھا دی، مسلمانوں کو تھوڑی دیر کے بعد فوت ہو گیا. اب مسلمان ہونے کے بعد کوئی عمل نہیں کیا، بس اللہ کی وحدانیت کا اقرار کیا، نبی کریم صلی اللہ علیہ وسلم کی رسالت پر ایمان لایا، عقیدہ درست ہو گیا، اعمال کچھ نہیں، بس جنت کا حقدار ہو گیا، جنت میں جائے گا. تو عقیدہ درست رکھیں، عقیدے سے جنت ملے گی. منافق کا عقیدہ درست نہیں، منافق کا عقیدہ اللہ کے لیے درست ہے لیکن نبی کریم صلی اللہ علیہ وسلم سے متعلق درست نہیں. زبان سے تو کہتے ہیں کہ آپ اللہ کے رسول ہیں لیکن وہ حضور پاک کی ذات اقدس کو بہت زیادہ اہمیت دینے کا قائل نہیں ہے. منافق کے لیے اللہ تعالیٰ فرمایا سورہ توبہ آیت نمبر 80، آپ صلی اللہ علیہ وسلم ان کے لیے معافی چاہو یا نہ چاہو اللہ ان کو ہرگز نہ بخشے گا. آپ صلی اللہ علیہ وسلم ان کے لیے 70 بار بھی معافی مانگیں گے تب بھی اللہ منافقین کو نہ بخشے گا. جو نبی کریم صلی اللہ علیہ وسلم کی شان، آسم کی عظمت بیان کرتے ہیں وہ خود بھی بہت عظیم ہو جاتے ہیں. غالب کا کلام، عطار کا کلام، سعدی کا کلام، علامہ اقبال کا کلام 90 سالہ پرانا کلام آج بھی بالکل نیا ہے. علامہ اقبال کیا فرماتے ہیں، گر ہو عشق تو کفر بھی مسلمانی، نہ ہو عشق تو بندہ مسلمان کافر و زندیق. وہ تو اسلام، ایمان اور کفر میں فرق ہی عشق مصطفیٰ صلی اللہ علیہ وسلم کو گردان رہے. اگر حضور پاک سے عشق ہے تو مومن بھی ہے مسلمان بھی ہے، اور اگر آپ سن سے عشق نہیں ہے ٹھیک ہے تو ایمان بھی نہیں ہے. یہ علامہ اقبال کہہ رہے ہیں. اب ایک اور شعر ہے، قوت عشق سے ہر پست کو بالا کر دے، دہر میں اس میں محمد سے اجالا کر دے. یہ بھی علامہ اقبال کا شعر ہے. یہ دعا، یہ تمنا جیسی 70 سال پہلے تھی ویسی اب بھی ہے اور ایسے ہی قیامت تک رہے گی. قرآن پاک میں اللہ تعالیٰ فرماتے ہیں سورہ نساء، یا ایھا الناس قد جاءکم برہان من ربکم، اے لوگوں تمہارے پاس اللہ کی طرف سے واضح نشانی اور واضح دلیل آ گئی ہے. یہاں واضح دلیل سے مراد نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس ہے. اس دلیل کا صدق، اس دلیل کی سچائی حضرت پاک صلی اللہ علیہ وسلم کے معجزات ہیں. اس خالق کائنات کی پہچان آپ صلی اللہ علیہ وسلم ہیں. تمام جمادیات، تمام نباتات، جن و بشر و فرشتے، ہر چیز کا خالق اللہ تعالیٰ ہے اور ہر چیز اللہ تعالیٰ کو جانتی اور پہچانتی ہے. ہر چیز اللہ تعالیٰ کی حمد کرتی ہے. اسی طرح ہر چیز نبی کریم صلی اللہ علیہ وسلم کو پہچانتی ہے اور جانتی ہے، اور حضرت پاک ان کی تعریف اور توصیف بیان کرتی ہے کہ آپ صلی اللہ علیہ وسلم رحمت للعالمین ہیں. تین چیزیں اللہ تعالیٰ نے بڑی عجیب و غریب رکھی ہیں. نمبر ایک تو نبی کریم صلی اللہ علیہ وسلم کا جمال, کہ اگر کوئی خواب میں بھی آپ صلی اللہ علیہ وسلم کو دیکھ لے تو وہ جنتی ہو جاتے ہیں. بڑی عجیب و غریب بات, جنہوں نے سامنے دیکھا ہوگا ان کے تو حالات ہی کیا ہوں گے, ٹھیک ہے, جنہوں نے بل مشافہ دیکھا ہوگا اس لیے وہ تو سارے کے سارے ہوں گے ہی جنتی, ٹھیک ہے. خواب میں بھی جو دیکھ لے گا وہ جنتی ہے, اور اس کے جتنے بھی گناہ ہیں سب گناہوں سے پاک ہو جائے گا. خواب پاک جتنے گناہ ہوں اس کو, اس کے خواب میں جو دیکھے گا اس کا مطلب اس کے من میں کوئی نہ کوئی ایسی بات ہے جو نبی کریم صلی اللہ علیہ وسلم کو پسند ہے, وہی خواب میں دیکھے گا نا آپ سلطن کو. نمبر ایک, یہ بڑی عجیب و غریب چیزوں میں سے تین چیزیں. نمبر دو, وہ دل جس میں اللہ کی محبت, اللہ اپنی محبت رکھ دے, وہ دل جس میں اللہ اپنی محبت رکھ دے, ٹھیک ہے. جس میں اللہ محبت رکھے گا کون سا دل ہوگا, جس کو اللہ کو پتا ہوگا کہ یہ دل اندر سے میرے لیے کیسا ہے, کتنا اخلاص مجھے میرے ساتھ رکھتا ہے. میں کہتی ہوں ایک علم ہوتا ہے, ایک عمل ہوتا ہے, ایک اخلاص ہوتا ہے. علم بھی لوگ سیکھ لیتے ہیں, عمل بھی لوگ کرتے رہتے ہیں, نمازیں پڑھتے ہیں اوپر سے نیچے, سجدہ رکوع سجدہ رکوع, نیت نہیں ہوتی, صحیح خلوص نہیں ہوتا. اس لیے میں نے پچھلی دفعہ بھی کہا تھا خدا کے واسطے نماز کم از کم ترجمے سے سیکھ لیں, تاکہ نماز میں تو خلوص پیدا ہو جائے گا, اخلاص پیدا ہو. نماز میں خوشی خود پیدا کرنے کے لیے سب سے بڑی بات یہ ہے کہ ایک تو نماز کو الگ تھلگ جا کے پڑھیں, اور دوسری بات یہ ہے کہ نماز ترجمے سے آتی ہو. ترجمے سے آتی ہو تو آپ کو پتہ چلے گا کہ اوپر ہم یہاں کیا پڑھ رہے ہیں, اور رکوع میں جانے کا مطلب کیا, اور سجود میں جانے کا مطلب کیا ہے, اور کیا ہم تسبیح کر رہے ہیں رکوع سجود کے اندر. نمبر ایک, نبی کریم صلی اللہ علیہ وسلم کا جمال خواب میں بھی دیکھ لے گا تو جنتی. اور اس لیے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ سب سے اچھا زمانہ میرا, پھر وہ جو متصل میرے سے متصل ہے, اور پھر وہ جو اس سے متصل ہے. پہلا زمانہ صحابہ کرام کا, جنہوں نے نبی کریم صلی اللہ علیہ وسلم کو دیکھا. دوسرا زمانہ تابعین کا, جنہوں نے صحابہ کرام کو دیکھا. دیکھیں, ایک ہوتا ہے دیکھنا, ایک ہوتا ہے آنکھوں میں شبیہ کا موجود ہونا. جنہوں نے صحابہ کرام کو دیکھا, انہوں نے صحابہ کرام کی آنکھوں میں نبی کریم صلی اللہ علیہ وسلم کی شبیہ کو دیکھا. دیکھا, اس کی مثال ایک بڑی لمبی جو ہے, لیکن میں اس وقت وہ بتاؤں گی نہیں, ٹھیک ہے. وہ شبی موجود تھی اس کے اندر. شبی کیوں موجود تھی؟ کہ اعمال ویسے اپنائے گئے تھے جیسے نبی نے کہے تھے, تو اس لیے وہ تابعین کی آنکھوں میں, تابعین نے صحابہ کرام کی آنکھوں میں نبی کی شبی کو دیکھا. اب چونکہ تابعین خود بہت نیک تھے, ان میں سے کچھ لوگ تو ایسے تھے تابعین میں جو صحابہ کے بعد آئے, کہ وہ کہا کرتے تھے کہ یہ صحابہ کرام بھی کیا سوچتے تھے کہ صرف جنت کے درجات یہی لے جائیں گے, ہم بھی خوب مقابلہ کرنے والے ہیں. آئی سمجھ, وہ ایسے تھے, یعنی صحابہ کرام کے بارے میں کہتے تھے کہ وہ یہ کیا وہ سمجھتے تھے کہ ہم ہی لے جائیں گے سارا کچھ, ہم بھی خوب مقابلہ کریں گے. تو کیا مطلب, عمل کریں گے, محبت کریں گے رسول سے, اور علم حاصل کریں گے, اور ہم بھی ان کے برابر آ کے چھوڑیں گے, ٹھیک. تو ان کی آنکھوں میں صحابہ کرام, انہوں نے جو محبت ان کے دلوں میں حضور پاک کی تھی, وہ محبت انہوں نے, وہ شبی انہوں نے صحابہ کی آنکھوں میں دیکھ لی. اب آ گیا تبا تابعین. تبا تابعین کے زمانے میں بھی ایسے لوگ موجود تھے جو نبی کی سی زندگی گزارا کرتے تھے جیسے نبی نے گزارا, ٹھیک ہے. انہوں نے تابعین کی آنکھوں میں وہ شبی دیکھ لی. بس یہ تین زمانے تھے. سب سے اچھا زمانہ نبی نے کہا میرا زمانہ, صحابہ کا جنہوں نے نبی کو خود دیکھا, پھر تابعین کا جنہوں نے صحابہ کی آنکھوں سے نبی کو دیکھا, اس کے بعد تبا تابعین کا جنہوں نے تابعین کی آنکھوں میں نبی کو دیکھا, ٹھیک ہے. تو جمال یہ تو ہے بالمشافہ جمال, اور جو جمال خواب میں دیکھ لیا وہ بھی جنتی. تو جو خواب میں دیکھ لے وہ جنتی, تو جنہوں نے بالمشافہ دیکھا وہ کیا ہوگا؟ درخت ایسے بنیں گے کہ جنہوں نے جیسا دیکھا اس کے حساب سے پائیں گے. اور دوسرا وہ دل جس میں اللہ نے اپنی محبت رکھ دی. محبت تو اللہ ہی جانتا ہے نا کس دل میں اس نے رکھنی ہے, سارے دلوں کو ٹٹولتا ہے نا. میں آپ سے کہتی ہوں کہ اللہ تعالیٰ کی ذات شرک سے سب سے زیادہ بیزار ہے. جس دل میں شرک ہوگا اس میں اللہ کی ذات نہیں جائے گی. ٹھیک ہے, ہم نے کہا میں زمین و آسمان میں نہیں سما سکتا, ٹھیک ہے, لیکن میں قلب مومن میں سما جاتا ہوں. کس قلب میں؟ مومن کا. مومن وہ ایمان والا, ایمان والا وہ کامل ایمان والا, کامل ایمان والا وہ جس میں شرک کی ذرا بھی گنجائش نہ ہو. شرک کی گنجائش کے لیے میں اب آپ کو ایک بات کیا بتاتا ہوں. حضرت موسیٰ علیہ السلام اللہ تعالیٰ سے کلام کرنے کے لیے جا رہے تھے, راستے میں لوگوں نے کہا موسیٰ بارش نہیں برس رہی, مویشی مر گئے, انسان مر رہے ہیں, اللہ سے دعا کرنا کہ اللہ بارش برسائے. حضرت موسیٰ گئی اللہ سے کہا, اللہ نے کہا کہ میرا فلاں بندہ ہے فلاں جنگل میں, جاؤ اسے کہو بارش پر, اس سے دعا کرواؤ. حضرت موسیٰ واپس آ گئے, آ کے تلاش کیا اس بندے کو. ایک بندہ کندھے پہ چادر رکھی ہوئی ہے, بوریا باندھا ہوا ہے, اللہ منہ کرتا ہوا سارے جنگل میں پھر رہا ہے. بس ایک جب وہ اللہ کہتا ہے تو اوپر لگتا ہے کہ جنگل اڑ گیا, اور خو جب کہتا ہے تو لگتا ہے کہ پتا جھوم اٹھ گیا. یہ جاتے ہیں اس کے پاس, پہچان جاتے ہیں, اس کا نام برق بتایا انہوں نے. اللہ تعالیٰ نے کہا وہ برق میرا ایک بندہ ہے, اس نے میرے سے ضد لگائی ہوئی ہے کہ مجھ سے کچھ مانگے گا نہیں, اس سے کہو دعا مانگ کہ وہ دعا. یہ حضرت اللہ تعالیٰ نے حضرت موسیٰ کو کہا کہ اس سے دعا کرو. جب یہ گئے پہچان لیا, انہوں نے جب دیکھا کہ وہ تو اپنی میں مگن ہے, اب سلام کیا وہ ایک دم رک گئے. سلام انہوں نے کہا دعا کریں بارش برسے. کہا میں کیوں دعا کروں کہ بارش برسے؟ انہوں نے کہا نہیں, لوگ مر گئے. انہوں نے کہا مر گئے تو مر گئے, مجھے کیا, مر گئے. انہوں نے کہا نہیں, لوگ مویشی مر گئے یہ. اس نے کہا تو مرتے رہے, میں کیوں مانگوں؟ انہوں نے کہا نہیں, اللہ نے کہا ہے کہ آپ سے دعا. انہوں نے کہا اللہ نے کہا ہے؟ انہوں نے کہا اللہ نے کہا. پھر وہ کھڑے ہو گئے وہاں پر دعا کرنے, اور انہوں نے اس انداز میں دعا کی جیسے کوئی کوئی بہت ہی قریبی دوست نہیں کسی سے جھگڑ رہا ہوتا, اس طرح کہ اے اللہ کیا عبادت تیرے حکم سے پھر گئے ہیں, یا بدلیاں تیرے حکم پر نہیں چلتی, ٹھیک ہے, یا تو ہمیں یہ دکھانا چاہتا ہے کہ ہم تیرے تک نہیں پہنچ سکتے. جیسے ہی انہوں نے یہ جملہ بولا دھڑا دھڑ دھڑا دھڑ بارش برسنی شروع, اور ابھی وہ دعا کر رہے ہیں. بڑی لمبی دعا انہوں نے کی ہے, میں چھوٹی سے دو چار حرف آخری بتائیں, ٹھیک ہے. تو سبزہ اگنا شروع ہوا, اور یہاں سے ہوگا, یہاں سے ہوا, یہاں تک اللہ تک برق کے اور حضرت موسیٰ کے کندھوں تک آ گیا بارش کے ساتھ ہی سبزہ. انہوں نے بس کہا, بس ہاتھ اپنے چہرے پہ ملے اور حضرت موسیٰ سے کہا دیکھ کیسا جھگڑا کیا میں نے, اور دیکھ کیسی بارش برسائی ہوتی, اور یہ کہہ کے وہ جنگل میں پھر چلے گئے. حضرت موسیٰ علیہ السلام جب اللہ کے پاس آئے تو انہوں نے اللہ سے کہا کہ اے اللہ مجھے موسیٰ کا یہ بات پسند نہیں آئی کہ میں نے کیسا جھگڑا کیا اللہ سے, اور دیکھ کیسے اس نے میرے کہنے پر بارش برسائی. اللہ تعالیٰ نے کہا کہ برق کی بات نہ کرو. اللہ نے کہا برق کی بات نہ کرو, برق دن میں تین مرتبہ مجھ سے ہنسی کرتا ہے, یعنی باتیں کرنے. پھر کہا برق بہت اچھا آدمی ہے لیکن اس میں ایک خرابی ہے. حضرت موسیٰ نے کہا کہ اتنا اچھا آدمی جس کے کہنے پہ اللہ تعالیٰ نے فوراً بارش بھی برسا دی, سب کچھ کر دیا, اس میں خرابی کیا ہوگی؟ انہوں نے کہا اے اللہ برق میں کیا خرابی ہے؟ اللہ تعالیٰ نے فرمایا کہ اسے نسیم سحر اچھی لگتی ہے. اب اس میں کیا غور طلب بات ہے؟ بات یہ ہے کہ خرابی اس میں یہ ہے کہ اسے نسیم سحر پسند ہے, اس نے یعنی اس کو کچھ پسند نہیں آنا چاہیے میری ذات کے علاوہ, آئی سمجھ؟ اس نے محبت میں نسیم سحر کو میرے ساتھ شریک کر لیا ہے, ٹھیک ہے, سمجھ آئی؟ अब देखें अपने दिलों को टटोलें कि हम मोहब्बत में अल्लाह के साथ इस दिल में किस किस को शरीक करते हैं, तो अल्लाह हमारे दिलों में कैसे समा सकता है। अल्लाह तो इतने से शिर्क को भी बर्दाश्त नहीं करता। अल्लाह उसी मोमिन के दिल में समाता है जिसमें सिवाय अल्लाह के और कुछ ना। ठीक है, अब जहाँ पर ये कह उस अल्लाह ताला उस दिल में अपनी मोहब्बत रख देता है। ठीक है, मैंने आपको अल्लाह की मोहब्बत के लिए बताया कि पहली बात जो बड़ी अजीब है वो कि जो जमाल मुस्तफ़ा को देख ले वो पाक हो गया। दूसरा वो कि वो दिल जिसमें अल्लाह ताला ने अपनी मोहब्बत रख दी, मोहब्बत अल्लाह की मोहब्बत जब रखी जाती है तो वो खामा खा नहीं रखी जाती। ठीक है ना, वो ख़ास ही दिल होते हैं जिनमें अल्लाह अपनी मोहब्बत रख देता है। तीसरे, अल्लाह ताला के दोस्तों की दुआ और तवज्जो, जिसे ये मैसर आ जाए वो बेसहारा होते हुए भी बासहारा हो जाता है। बेचारगी के पर्दे में बड़ी ताकत का मालिक होता है। ये तीनों बातें आजकल नायाब हैं। अब एक मसला इसी टॉपिक के हिसाब से, और मैंने अजमत रसूल बताई, अजमत हमारा अकीदा है अजमत रसूल के हिसाब से कि तमाम चीज़ें हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम के नूर के परतू से बनी है, यानी नूर के अक्स से। तमाम चीज़ें हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम के नूर के अक्स से बनी हैं। फरिश्ते इनसे बने, अर्श फर्श इनसे, जन्नत इनसे, हूरे इनसे, गुलमान इनसे, नेक माल इनसे, ईमान इनसे, तकवा इनसे, तहारत इनसे, हज़रत सदीक़ अकबर इनसे, हज़रत उमर फारूक इनसे, हज़रत उस्मान गनी इनसे, तमाम सहाबा इनसे, तमाम अजमतें इनसे। फरमाया कि अल्लाह ताला ने सबसे पहले अपने नूर से तेरे नबी के नूर को पैदा फरमाया और फिर इस नूर के परतू से अक्स से सब कुछ बनाया। ठीक है, अब सवाल ये पैदा होता है तो फिर ये शैतान किस से बना, मुनाफिक कहाँ से आए, बद अकीदा कुफार मशरकीन बुत परस्त यहूदी ईसाई कहाँ से आए, अबू जहल और अबू लहब कहाँ से आए। अगर तमाम अजमतें हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम से हैं तो फिर बुरे और बुरे अकीदा रखने वाले लोग कहाँ से आ गए। इसको एक मिसाल से समझाते हैं। एक दरख्त है, इसकी एक जड़ है, इसके पत्ते शाखें फूल और फल भी हैं। अगर जड़ ताज़ा भी हो, जिंदा भी हो, तब भी दरख्त से कोई शाख टूट सकती है, कोई पत्ता टूट सकता है, कोई शाख सूख सकती है। उसको दरख्त से अलग करके जला दिया जाता है। इसका मतलब यह है कि जो शाख या पत्ता जड़ से अपना ताल्लुक ख़त्म कर ले वो सूख जाता है, और जो शाख या पत्ता जड़ से अपना ताल्लुक कायम रखता है वो हरा भरा रहता है, वो सूखता नहीं है। हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम असल कायनात हैं। आप सल्लल्लाहु अलैहि वसल्लम जड़ हैं और बाकी तमाम कायनात शाखें पत्ते फूल और फल वगैरह। और जो कोई हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम से अपना ताल्लुक़ ख़त्म कर लेता है वो शैतान बन जाता है। जड़ से ताल्लुक़ ख़त्म कर लिया ना, शैतान बन जाता है, वे फ़िरौन बन जाता है, अबू जहल अबू लहब बन जाता है। और जो कोई जड़ से अपना ताल्लुक़ कायम रखता है वो हज़रत अबू बकर बन जाता है, उमर बन जाता है, उस्मान अली रज़ियल्लाहु ताला अन्हु बन जाता है। मुखालफीन मुनाफिकीन बदअकीदा भी हज़रत पाक ही से बने हैं, लेकिन अल्लाह ताला माफ़ फरमाए हज़रत पाक सल्लम की रिसालत का इनकार, उनके मौजदात का इनकार, उनके तसर्रुफात का इनकार इनका जड़ से ताल्लुक़ ख़त्म कर देता है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की अजमत को मानेंगे तो बेड़ा पार हो जाएगा। हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम असल कायनात हैं और बजाय तख्लीक के कायनात हैं। जो असल से वाबस्ता रहता है वो कायम रहता है, जो असल से अपना ताल्लुक़ ख़त्म कर लेता है वो ख़त्म हो जाता है। एमाल अपनी जगह दुरुस्त हैं, ज़रूर करें, लेकिन एमाल की बुनियाद ईमान है और ईमान की बुनियाद अकीदा है। عقیدہ ٹھیک ہوگا تو ایمان قائم رہے گا۔ اپنے ایمان کو بتانے کی کوشش کرنی چاہیے۔ اگر دل میں محبت رسول صلی اللہ علیہ وآلہ وسلم اور عظمت رسول صلی اللہ علیہ وسلم نہیں تو دیکھنا چاہیے کہ ہمارا ایمان کامل ہے یا نہیں ہے۔ اللہ تعالیٰ عمل کرنے کی توفیق عطا فرمائے۔ وآخر دعوانا الحمدللہ رب العالمین، صلی اللہ تعالیٰ علی حبیب محمد۔